किन धमिलो भइरहन्छ नेपाली राजनीति? सधैँ आशंका, अस्थिरता र अन्योलले किन गिजोलिरहन्छ नेपालको राजनीतिलाई? विदेशमा बस्ने लाखौँ नेपालीलाई कसरी अनुभूत गर्छ नेपाली राजनीतिको मूल प्रवाह? समस्या कहाँ, समाधानको उपाय के? नेपाली राजनीतिका बौद्धिक नेता मिनेन्द्र रिजालको विचार र धारणा।
निर्वाचन प्रणालीमा तात्विक परिवर्तन नगरेसम्म हाम्रो राजनीति ठिक बाटोमा जान्छ जस्तो मलाई लाग्दैन। समानुपातिको यो अंश अलि ठुलो भयो, यति ठुलो अंशमा र दलहरूको जुन किसिमको समर्थनको आधार छ, देश बाहिर बस्ने नेपाली सबैले पनि बुझ्नुहोस्, पाँच वर्ष चल्ने खालको सरकार, गठबन्धन नबनाइकन निर्वाचन लड्ने खालको परिस्थिति निर्माण नहुने भयो। नेपाली काङ्ग्रेसलाई, एमालेलाई अथवा अहिले गुमाको समर्थन अलिकति बढाउन सक्ने भने त यो निर्वाचन प्रणाली त मद्दत गर्छ नि त। र उहाँहरूको जुन भनाइ छ, हामी मुलुकमा ठिक शासन दिन आएका हौँ, एउटा विकल्प खोजी गरेका हौँ, त्यही नारामा उहाँहरू इमान्दार हुनुहुन्छ भने त योभन्दा राम्रो निर्वाचन प्रणाली के हुन्छ उहाँहरूको लागि? यसो हेर्दाखेरि पनि अनुहार पनि अलिअलि सफा उज्यालो बनाउँछ, विदेशबाट आउने हाम्रो नेपाली दाजुभाइहरूको उनको ढङ्ग देख्ने बित्तिकै पनि यिनलाई त राम्रो कुरा गरिदियो भने चाहिँ मेरो पनि राम्रै हुन्छ राजनीति भनेर केही नसोचिकन मिठो कुरा गर्ने मात्रै चलन छ।
हो हो,
त्यो मिठो कुराबाट कहीँ पनि पुगिँदैन। सिडनीको अपरा हाउस पहिले टु डिमेन्सनल चित्र बनायो, त्यो चित्र बन्यो, मार्भलस बन्यो, यही अपरा हाउस बनाउने हुन, तर त्यो अपरा हाउसको डिटेल वाज डिटेल्स वर नट लेड आउट। त्यो डिटेल्सहरू गर्दै जाँदाखेरि त अनेकौँ समस्या आयो, अनेकौँ लामो समयसम्म आयो, अनेकौँ वर्ष कस्ट ओभररन, टाइम ओभररन, बल्ल बल्ल भन्यो मार्बल्स बिल्डिङ भन्यो।
नेपाली राजनीतिको वास्तविकता, यथार्थ र सम्भावनालाई ऐना बनाउने प्रयास, नेपालको तथ्य वा अवस्था समुद्र पारीका नेपाली मनसम्म पुर्याउने प्रयास, कार्यक्रम दूरदेखि दिक्पालसँग।
वेलकम टु द सो, डाक्टर साहब,
थ्याङ्क यू।
पछिल्लो समयमा राजनीति र समाजका विषयमा यहाँको विश्लेषणबाट म साध्यै धेरै प्रभावित पनि छु,
थ्याङ्क यू।
र त्यही कन्टेक्स्टमा हामी डायस्पोराको नेपालीका विषयमा हामी कुराकानी गर्नेछौँ। सबभन्दा पहिला यहाँबाट सुरु गरौँ कि आजको नेपाली राजनीतिलाई तपाईँ कसरी हेर्नुहुन्छ? यो एउटा सकारात्मक पाटोतिर जाँदैछ, 84 निर्वाचनलाई टार्गेट गरेर विभिन्न पोलिटिकल पार्टीहरूले आफ्नो मुभमेन्ट चलाइराखेका छन्। हाउ होपफुल यु आर?
मलाई सुन्नुहुन्छ भने मैले धेरै ठाउँमा बोले पनि केही अलिक गम्भीर अध्ययन पनि त्यस विषयमा गरिरहेको छु। निर्वाचन प्रणालीमा तात्विक परिवर्तन नगरेसम्म हाम्रो राजनीति ठिक बाटोमा जान्छ जस्तो मलाई लाग्दैन। निर्वाचन प्रणालीको असाध्य असल गुण के हो भन्दा 2056 सालसम्म प्रतिनिधि सभामा सिधै निर्वाचन क्षेत्रबाट निर्वाचन हुने हुँदा महिलाहरूको उपस्थिति असाध्यै न्यून थियो, दलितहरू हुँदै नभए जस्तो खालको स्थिति थियो, होइन, अनि अल्पसङ्ख्यकहरूको पनि कम उपस्थिति, मधेसी हुन्, पाहाडी हुन्, दूरदराजको मानिसलाई कठिनाइपूर्ण थियो। त्यसै हामीले अन्तरिम संविधानमा होइन, संविधान बनाउँदैछौँ, संविधान बनाउने बेलामा प्रतिनिधि सभा हिजो प्रतिनिधिमूलक हुन सकेन, कमसेकम संविधान सभा त प्रतिनिधिमूलक होस् भनेर 60% समानुपातिक र प्रत्यक्ष 40% गरेर हुने गरी मिक्स प्यारल सिस्टम हामीले भित्रायौँ। त्यसले सुरुको दुईवटा संविधान सभामा, पहिलो संविधान सभाले संविधान बनाउन सकेन, त्यसपछि दोस्रो संविधान सभा आयो, दोस्रो संविधान सभासम्म कुनै राजनीतिक दलको बहुमत नभए पनि हामी एडभर्सेरियल मेजोरिटी माइनोरिटी ट्रेजरी अपोजिसनको राजनीतिमा थिएनौँ। त्यतिखेरसम्म एउटा सोच के थियो भन्दाखेरि सकेसम्म धेरै विचारहरू, धेरै पक्षधरताहरूलाई संविधान बनाउने क्रममा संलग्न गर्न सक्यो भने र केही न केही रूपमा अलिकति सहमतिको राजनीति बन्यो भने अगाडि जान सकिन्छ भनेर त्यहाँसम्म ठिक थियो। तर त्यस पछाडि जब हामीले 72 संविधान बनायौँ, 72 संविधान बनाएपछि त निर्वाचन प्रणालीले सरकारको स्थिरता दिने, नीतिमा स्थिरता दिने, जनता कहाँ गएर 2-5% मतदाताले एउटा पार्टी अथवा अर्को पार्टीलाई मत दिएको खण्डमा सत्ता परिवर्तन गर्ने खालको स्थिति हुनुपर्ने हुन्छ, त्यो अब भएन। हामीसँग 275 110 अहिले 40% छ, समानुपातिको अंश छ, समानुपातिको अंश र दलहरूको समर्थनको आधार निकै फराकिलो छैन नेपालमा, कहिले पनि थिएन। 16 बिपी कोइरालालाई दुई तिहाईको को सरकार बनाउँदाखेरि पनि 38% हाराहारी थियो, 48 सालको निर्वाचनमा 38.5% नेपाली काङ्ग्रेसको समर्थनको आधार थियो, धेरै चौडा फराकिलो समर्थनको आधार होइन। त्यस आधारबाट संविधान बनिसकेपछि एउटा स्थिर सरकार जसले एउटा बाटो मुलुकलाई नेतृत्व गर्न सकोस् त्यो खोजी गर्दाखेरि समानुपातिको यो अंश अलि ठुलो भयो। यति ठुलो अंशमा र दलहरूको जुन किसिमको समर्थनको आधार छ, 5 वर्ष चल्ने खालको सरकार गठबन्धन नबनाइकन निर्वाचन लड्ने खालको परिस्थिति निर्माण नहुने भयो। त्यसैले निर्वाचन प्रणालीको प्रतिनिधिमूलक स्वरूप भने महिलाहरूको प्रतिनिधित्व सहज रूपमा हुने, दलितहरूको प्रतिनिधित्व सहज रूपमा हुने, अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व सहज रूपमा हुने अंशलाई जोगाएर राख्ने, तर जो मानिस सहजै प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुन सक्छन् भन्नुहोस् मेरो पहिचानको मान्छे भने खसारेमा बाहुन छेत्री लाई किन समानुपातिक वोट लिएर आउनुपर्छ, ऊ आफै आफ्नो अनुपात भन्दा निकै ठुलो अंशमा आएको छ। मेरो जस्तै पहिचान भएका महिलाहरू पनि अरू महिलाहरूभन्दा सहज रूपमा बाँच्छन्। आदिवासी जनजातिमा पनि केही आदिवासी जनजाति छ सहज रूपमा निर्वाचित भएर आउँछ, कोही उपस्थितिका कारणले, कोही आदिवासी जनजाति एकै ठाउँमा पोका परेर बसेका कारणले गर्दाखेरि, मलाई यी सबैलाई हामीले झिकेर जो सहज रूपमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउन सक्दैन त्यो मात्रै अंश समानुपातिको बाँकी राख्यौँ भने अनि कस्तो हुन्छ भने 225 जतिको प्रतिनिधि सभा होला, 165 जति प्रत्यक्ष निर्वाचित हुने, 60 जति समानुपातिकबाट निर्वाचित हुने हो भने अहिलेको समर्थनको आधारमा काङ्ग्रेस एमाले जस्ता पार्टीहरू अथवा त्यो तहको समर्थनको आधारमा कोही आफू पुग्न सक्यो भने त्यसले एक्लै चुनाव लड्यो भने बहुमत प्राप्त गर्न सक्ने या बहुमतको छेउछाउ पुग्ने एउटा सानो पार्टीले लिएर सरकार बनाउन सक्ने खालको स्थिति हुन्छ। निर्वाचन प्रणालीमा त्यो परिवर्तन आवश्यक छ। किन त्यो आवश्यक छ भने त्यो परिवर्तन नहुँदासम्म जनताको मतका लागि हाम्रो अभिरुचि भएन। हाम्रो अभिरुचि काठमाडौँका बैठकमा बसेर कुन दलको नेताको कुन दलको नेतासँग सम्बन्ध हुन्छ, त्यो दलको नेतासँगको कम्फर्टेबल सहजले सम्बन्ध बनेपछि त्यो सम्बन्धलाई कुनै राजनीतिक नारा दिएर निर्वाचनमा गठबन्धन बनाएर जाने। अघिल्लोपल्ट ओलीजीले वाम गठबन्धन भन्नु, अहिले हामीहरूले संविधान जोगाउने र संविधान भत्काउनेका बिचको निर्वाचन भनेर भन्यो, नारा दिन त सजिलो छ, राजनीतिक कर्मीलाई नारा दिन कहिले पनि गाह्रो छैन। अब यसै रूपबाट निर्वाचन प्रणाली रहने भने आउने निर्वाचनमा पनि कसै न कसैको गठबन्धन बन्छ, कस्तो बन्छ थाहा छैन। कस्तो बन्छ भन्ने कुरा चाहिँ अब 4 वर्षको शासन कसरी चल्छ, एकअर्कालाई झुक्क्याउने, एकअर्कालाई आउट मनुभर गर्ने जुन चलन चलाएको छ नि त, अब मैले किन कसैलाई तिक्तता साथ भन्ने, एउटा पार्टीको समर्थन एउटा पार्टीसँग गठबन्धन बनाएर चुनाव लड्ने, अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने, प्रधानमन्त्री बन्ने बित्तिकै अब यो पार्टी होइन अर्को पार्टीको समर्थन जुटाउनुपर्छ भनेर खोजी गर्दै हिँड्ने खालको राजनीति हामीले बनाएको छौँ र त्यो पनि फेयर भइसक्यो हाम्रो राजनीतिमा। त्यसैले त्यो राजनीति रहँदाखेरि हामीहरू जनतातर्फ उत्तरदायी नहुने भयौँ, जनताले लगाम लाउन नसक्ने हो सरकारलाई, त्यो हुने बित्तिकै अनि तपाईँले शासन हेर्नु भने असाध्य बिग्रिएको छ। त्यसैले दलमा बसेका नेताहरूलाई के छ भन्दाखेरि आफ्नो शासन कसरी टिकाउने अथवा आफ्नो पालोसम्म कसरी कुरेर बस्ने, जस्तो भन्नुहोस् आज प्रधानमन्त्रीलाई कसरी प्रधानमन्त्री टिकिराख्ने होला, प्रधानमन्त्री पछि प्रधानमन्त्री हुनु कुरेर बसेलाई प्रधानमन्त्रीले कसरी धोका नदिनु होला भन्ने छ, अनि अपोजिसनमा बस्नेलाई विपक्षमा बस्नेलाई कसरी यिनका बिचमा संशय के अरे क्रिएट गर्ने र यिनलाई झगडा गर्न लायो भने मेयर सत्तामा जाने बाटो हुन सक्छ भने कसैको ध्यान पनि शासनतर्फ गएन। ध्यान खालि गर्दाखेरि सत्तामा रहने, जोगिरहने अथवा आफ्नो पालो कुरेर बस्ने खालको
भयो। पार्लियामेन्टको क्यारेक्टरै यही भयो भनौँ न,
मैले त्यसरी निर्वाचन प्रणाली बदल्नु तपाईँले यति लामो यो विषयमा कुरा गर्न खोज्नु भएको थिएन होला, तर मैले मुलुकको समस्या देश बाहिर बस्ने नेपाली सबैले पनि बुझ्नुहोस् कि निर्वाचन हामीले निर्वाचन प्रणाली मिक्स प्यारेलल ल्यायौँ, त्यसले एउटा तहमा हामीलाई राजनीति पुरा राम्रो भयो, तर त्यसको राम्रो अंश जोगाएर त्यसका कारणले गर्दाखेरि बिगार पर्न थालेको शासन जनताप्रति उत्तरदायी हुन नथालेको अवस्था छ, त्यसबाट परिवर्तन गर्नुपर्ने आवश्यक भएको छ। त्यो गरौँ अनि मात्रै वास्तवमा विकासमा जनताको मुद्दामा दलहरूको सरकारको विपक्षको ध्यान जान्छ जस्तो लाग्छ मलाई।
यो विषयमा यो त असाध्य नै गम्भीर विषय, यो विषयमा अहिलेको दलहरूभित्र जुन इन्टेन्सिटीमा डिस्कसन हुनुपर्थ्यो या डिस्कसनभन्दा अगाडि त रियलाइजेसनै हुनु पर्थ्यो, त्यो भेट्नुहुन्छ?
छैन छैन, मैले अब कसो भने हामी कहाँ एकदमै सतही सोल्युसन क्विक एन्ड डेडी सोल्युसन खोज्ने चलन छ, एकजनाले के भनिदियो भने होइन अब समानुपाती हटाइदिउँ प्रत्यक्ष 165 राख्ने भन्यो, अर्कोले भने होइन समानुपाती राष्ट्रसभामा पुऱ्याइदिउँ 165 बहुमत ल्याउन सकिहाल्छ भन्यो। यसरी क्विक एन्ड डर्टी सल्युसन ल्याउने भने अनि फेरि प्रतिनिधिमूलक चरित्र त जान्छ नि त, यो अनुभव चाहिँ कि हामीले लगेर फालिदिने हो। यस किसिमको गम्भीर छलफल छैन, यो प्राथमिकता पनि छैन। प्राथमिकता यति छ, बालुवाटारको बैठकमा नेताहरूको बिचको रसायन कस्तो बन्छ। बालुवाटार भन्दाखेरि मैले त्यसलाई एक्सटेन्डेड फर्ममा भनेको, त्यो बालुवाटार बालुवाटार पनि हो, त्यो बालुवाटार बुढानकण्ठ पनि हो, बालकोट पनि हो, यस्ता दरबारहरू जुन दरबारले राजनीतिलाई सञ्चालन गर्छ ती दरबारमा बस्ने नेताहरूको र तिनले प्रतिनिधित्व गर्ने पार्टीहरूको सम्बन्ध कस्तो छ एउटा राजनीति निर्धारित हो। त्यो सम्बन्ध राम्रो राख्ने अथवा त्यसलाई भत्काउने मात्रै राजनीतिको प्राथमिकता हो। यस्तो बेलामा कसै पनि धान विकासतर्फ जान्न,
भनेपछि दलका नेताहरू यो विषयमा छलफल गर्न उति रुचि राख्दैनन्,
म देखाएको छैन।
भनेपछि देयर इज नो पोसिबिलिटिज द्याट कि 84 को इलेक्सनभन्दा अगाडि विल हेभ सम सर्ट अफ क्रिएटिभ सोल्युसन?
म त्यसमा त आशावादी छु, आशावादी यसकारण छु कि नेपाली काङ्ग्रेसलाई एमालेलाई यो किसिमको समर्थनको आधार रहिराख्ने हो भने अथवा अहिले गुमाको समर्थन अलिकति बढाउन सक्ने हो भने त यो निर्वाचन प्रणालीले त मद्दत गर्छ नि त, सिधा मुखामुख जस्तो भयो काङ्ग्रेस एमालेको, अथवा नयाँ आएको पार्टीलाई हामी काङ्ग्रेस एमालेभन्दा अझ मजाको घच्चीको समर्थन जुटाउन सक्छौँ भने भरोसा छैन, उनलाई पनि यो खालको निर्वाचन प्रणाली त चाहिने हुन्छ नि। त्यसैले मलाई लाग्छ, मैले केही गम्भीर काम गरिरहेको छु, छलफल पनि अरू त म पनि गर्छु मैले, र मलाई लाग्छ यसका बारेमा बाइन चाहिँ खोज्न सकिन्छ, संविधानमा संशोधन गरेर अर्को 84 निर्वाचनभन्दा अगाडि नै फेरि कसैले के अरे कृत्रिम गठबन्धन बनाएर स्वार्थको गठबन्धन बनाएर जनताप्रति नहेरेर जनताको आधारबाट समर्थनको आधारबाट होइन कि गठबन्धनको आधारबाट सरकार बनाउँछु भन्ने सोचबाट मुक्त नगरिकन राजनीति सोझिन्न।
एउटा यसै विषयमा, यो विषयमा धेरै लामो छलफल त गर्दैन तर एउटा जोड्न मन लागेको कुरा चाहिँ अहिले पछिल्लो समयमा राजनीतिमा केही नयाँ खेलाडीहरू देखिएका छन्, वैकल्पिक राजनीतिका नाममा व्यापक चर्चा पनि भइरहेछ। नेपालको जो पोलिटिकल फसाड लामो समयदेखि प्रिटी मच उस्तै छ, होइन, दुईवटा कङ्ग्रेस एमालेकै वरिपरि घुमिरहेछ भनौँ न। इज देयर एनी पोसिबिलिटिज कि यो अहिलेको पोलिटिकल फसाडमा ड्रास्टिकल चेन्ज आउन सक्छ?
आउँछ आउँदैन मैले भन्ने कुरा पनि अनुमान गर्ने कुरा पनि भएन, मेरो काम त्यो पनि होइन, म एउटा पार्टीको मान्छे हो, मलाई त्यस्तो सम्भावना छ भने पनि त्यो सम्भावना कम गरेर काङ्ग्रेसलाई नै अझ बलियो बनाउने हो नि त मेरो जिम्मेवारी, त्यो काम गर्छु मैले। तर उहाँहरूको मात्रै भाष्य हेर्ने हो भने उहाँहरू आफै एक्लै बहुमत ल्याउने हो भनेर भनिरहनु भएको छ, एक्लै बहुमत ल्याउने हिम्मत गर्ने पार्टीकालाई त यस किसिमको निर्वाचन प्रणालीको सुधार त झन् बढी आकर्षक हुन्छ नि त, त्यसैले उहाँहरूको समर्थन पनि यस किसिमको निर्वाचन प्रणालीका तर्फ हुन्छ भन्ने लाग्छ। र समर्थनको आधार जेसुकै होला, तर उहाँहरूको जुन भनाइ छ हामी मुलुकमा ठिक शासन दिन आएका हौँ, एउटा विकल्प खोजी गरेका हौँ, तल तृणमूलको मान्छेलाई दिने जुरुक्क उठाएर शासन परिवर्तन गर्ने बाटोमा हिँड्छौँ भने उहाँहरूको नारा हो नि त, त्यही नारामा उहाँहरू इमान्दार हुनुहुन्छ भने त योभन्दा राम्रो निर्वाचन प्रणाली के हुन्छ उहाँहरूको लागि?
वेलकम टु ग्रेस इन्टरनेसनल 17th year of togetherness. Discover a world of possibilities with Grace International. Your gateway to top-notch education and endless opportunities.
Making record is not that easy. It's all about learning. Thank you, Grace, for connecting life with learning.
Grace International. Connecting life and learning.
अब प्रसङ्गतिर लागौँ। नेपालका पोलिटिकल पार्टीहरू विभिन्न फोरममा, स्पेसल्ली एनआरएनएको रेगुलर फोरमहरूमा जाने र विदेशमा बस्ने गैरावश्य नेपाली भनौँ या डायस्पोराको नेपाली समाजमाथि चाहिने प्रशंसनीय टिप्पणी गरेको चाहिँ भेटिन्छ, होइन, र एनआरएनएले पोलिसी लेभलमै इन्भेस्टमेन्टलाई लिएर आउने प्रक्रियामा पनि काफी एक्टिभिटिज गरेको देखिन्छ। तर आम रूपमा ठुलो सङ्ख्यामा नेपालीहरू बाहिर बस्छन्, तिनीहरूलाई राज्यले चाहिँ कुन दृष्टिकोणले हेर्छ भन्ने कुरा चाहिँ ठ्याक्कै महसुस गर्न मुस्किल। तपाईँ एउटा पोलिटिकल लिडर पनि हुनुहुन्छ, मेरो विचारमा नेपाली कङ्ग्रेसको काफी अन्तर्राष्ट्रिय समितिहरूसँग पनि रेगुलर इन्ट्राक्सन पनि गर्नुहुन्छ, तपाईँ एज अ पोलिटिकल लिडर डायस्पोरामा बस्ने नेपालीप्रति तपाईँको इनिसियल थट, प्रारम्भिक विचार चाहिँ के आउँछ?
त्यता नजाउँ, म एउटा सानो कुरा भन्छु है, हामी जति राम्रो कुरा सुन्नुहुन्छ नि तपाईँले, धेरै नपत्याउनुहोस् भन्छु मैले, बिकज दिस इज थिङ्किङ थ्रु छैन, सोचेर बोलिरहेको छैनौँ.
द फेब्रिकेसन
हामी बानी परिरहेको छ. तपाईँ अगाडि पढ्नु भएको छ, म जसले राम्रा लुगा लगाएर आउनुहुन्छ, यसो हेर्दाखेरि पनि अनुहार पनि अलिअलि सफा उज्यालो बनाए हुन्छ विदेशबाट आउने हाम्रो नेपाली दाजुभाइहरूको, उनको ढङ्ग देख्ने बित्तिकै पनि यिनलाई त राम्रो कुरा गरिदियो भने चाहिँ मेरो पनि राम्रै हुन्छ राजनीति भनेर केही नसोचिकन मिठो कुरा गर्ने मात्रै चलन छ.
हो हो,
त्यो मिठो कुराबाट कहीँ पनि पुगिँदैन.
मैले त्यसैलाई प्रशंसनीय टिप्पणी भनेको, मात्रै त्यही चलिरहेको छ.
त्यति मात्रै हो, आउनुहोस् राम्रो हो. के अरे, तपाईँ अमेरिकाबाट आउनु ल गजब राम्रो हो, तपाईँ अस्ट्रेलियाबाट आउनु एकदम राम्रो हो, बेलायतबाट आउनु राम्रो छ, ल तपाईँहरूसँग मिलेर काम गर्नुहुन्छ र देशमा त विकास गर्नु पऱ्यो, राम्रो इन्भेस्टमेन्ट ल्याउनु पऱ्यो, तपाईँहरूले गर्न सक्नुहुन्छ, र तपाईँहरू त एम्बेसडर नि, अवैतनिक एम्बेसडर नि, यी सबैले भन्छ. द्याट डज नट मिन एनिथिङ. अथवा तपाईँ गल्फ कन्ट्रिजबाट आउनु, मलेसियाबाट आउनु, होइन तपाईँहरूको के अरे यतिका तपाईँहरूले बिप्रेसन पठाइराख्नु भएको छ, बरु बाहिर युरोप अमेरिका अस्ट्रेलियामा बस्नेले बरु 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 कम पठाएको कारण तपाईँहरू यहीँ पठाउनु भएको छ, यहीँ नेपालमा पठाउनु भएको छ, तपाईँको पैसाबाट हाम्रो देश चलिरहेको छ, तपाईँहरूको पैसाबाट के अरे विकास भइरहेको छ, यतिकै राम्रो भएको छ, र तपाईँहरूको चाहिँ अब लगानीतिर लगाउनु पऱ्यो त्यो पनि भनिदिन्छौँ हामीले. त्यो भनेर के हुन्छ? भनेर केही पनि हुँदैन नि. हामी म एउटा कुरा के विश्वास गर्छु, केही पनि काम हुनका लागि ओट चलाएर केही पनि हुन्न. नोवेयर इन द वर्ल्ड. म तपाईँलाई एउटा उदाहरण दिन्छु. यो कार्यक्रम धेरैजना अस्ट्रेलियामा हेर्नुहुन्छ भन्ने विश्वासका साथ सिडनीको अपरा हाउस मैले आफूले अध्ययन गरेँ भन्ने भन्दा पनि हाउ बिग थिङ्स गेट डन भनेर बेन फ्लाइबर र ड्यान गार्डनरको किताबमा एउटा मजाको उदाहरण चाहिँ सिडनीको अपरा हाउसको छ. सिडनीको अपरा हाउस गजब मजाको बिल्डिङ छ नि त, आइकनिक बिल्डिङ छ नि त दुनियाँमा. तर सिडनीको अपरा हाउस बनाउन कति लाग्यो सोच्यो भन्दा कति गुणा कस्ट लाग्यो? सिडनीको अपरा हाउस बनाउने आर्किटेक्ट आजको दिनमा कहाँ छन्? उनले त्यो पछाडि के काम गरे? के पनि काम गरेन. किन गरेनन् भन्दा सिडनीको अपरा हाउस पहिले टु डिमेन्सनल चित्र बनायो. त्यो चित्र बन्यो, मार्भलस बन्यो, यही अपरा हाउस बनाउने भनेर. तर त्यो अपरा हाउसको डिटेल वाज डिटेल्स वर नट लेड आउट. त्यो डिटेल्सहरू गर्दै जाँदाखेरि त अनेकौँ समस्या आयो, अनेकौँ लामो समयसम्म लाग्यो, अनेकौँ वर्ष कस्ट ओभररन, टाइम ओभररन, बल्ल बल्ल बन्यो मार्बल्स बिल्डिङ बन्यो. ठ्याक्क त्यसको अपोजिट अम्पायर स्टेट बिल्डिङ कसरी बन्यो भन्दाखेरि, अम्पायर स्टेट बिल्डिङ बनाउने बेलामा एभ्रिथिङ इन डिटेल्स वाज वर्कड आउट. कति मोर्टर चाहिन्छ, कति फलाम चाहिन्छ, कति झ्यालहरू बन्छ, अनि सबै डिटेल्स गरेर उनीहरूले एक हप्तामा डेढ तलासम्म पनि अम्पायर स्टेट बिल्डिङ बन्यो. टाइममा बन्यो, कस्ट ओभररन भएन. त्यो एक्जाम्पल मैले किन भने भन्दाखेरि, मुखले बोल्न त अम्पायर स्टेट बनाउँछु भन्नु र अपरा हाउस बनाउँछु भन्दाखेरि त दुइटै त उत्तिकै मार्भलस संरचना मान्छेले बनायो नि त. तर टु डिमेन्सनल के अरे चित्र कोरेर बनाएकोमा चाहना थियो होला, अलिकति भिजन पनि थियो, बट के द्याट डिड नट टेक एनीवेयर.
द प्रोपर प्लान डिटेल्स केही
थिएन. त्यसैले प्रोपर प्लान डिटेल्स नभन्ने नभइकन वी आर नट गन गेट एनीवेयर. डेभल लाइज इन द डिटेल्स. सो द रिजन इज म किन भनिरहेको छु भन्दाखेरि, अब पहिले सोध्नु पऱ्यो भन्दाखेरि सबभन्दा ठुलो अंशमा हामी कहाँ डिप्रेसन कहाँबाट आउँछ? डिप्रेसन आउने त मिडल इस्टबाट आउँछ, डिप्रेसन आउँछ मलेसियाबाट, एन्ड स्मल डिनोमिनेसन ह्युज भयानक ठुल्ठुलो के भन्दाखेरि फ्याक्ट्री के बनाउने खालको पैसा त आउँदैन नि. त्यो पैसा आजको दिनसम्म कहाँ प्रयोग भएको छ भन्दाखेरि, लार्जली उपभोगको मार्ग सृजना गरेको छ त्यसले. घरमा बिचरा दुःख छ, बल्ल बल्ल ऋण लिएर कसरी गएको छ, त्यो मान्छेले आएर पठाउनु पऱ्यो अलिकति ऋण तिर्नका लागि, अलिकति बाबुआमा छोराछोरी श्रीमतीलाई केही राम्रो अलिकति व्यवस्था होस् भनेर. अनि त्यो पहिलो काम के होला भन्दा, अलिकति तिर्दै गएपछि ऋण, अलिकति घर राम्रो हुँदै गएपछि अलिकति खानपिन अलिकति राम्रो बन्ला, खानपिन सँगसँगै बच्चाहरूलाई स्कुल राम्रो पठाउने वाला हुन्छ. सामान्य चेन्जहरू चाहिँ उपभोग बढ्दै जान्छ. त्यो उपभोगका लागि आयात गरेर हामीले धानिरहेको छौँ, आयात भयानक बढिरहेको छ, त्यतातिर पनि नजाउँ. त्यो उपभोगबाट उपभोगका लागि लार्जली सस्टेन गर्ने डिप्रेसनलाई चाहिँ कसरी वी क्यान पुल इट टुगेदर. एउटा सहकारी सम्झिनुहोस् न, सहकारी भएन अहिले बदनाम भएको सहकारी कुरा गरिरहेको छैन. हाउ क्यान यु पुल अल दिज सेभिङ्स टुगेदर, अनि त्यो पुल गरेको सेभिङ्स चाहिँ कसरी इन्भेस्ट गर्न सकिन्छ? द्याट्स इन्टायरली डिफ्रेन्ट प्लान. त्यो प्लान चाहिँ थुप्रो पैसा लिएर जुन बालुवाटारका बैठकमा, पार्टीहरूका बैठकमा, एनआरएनको चुनाव लड्न सबभन्दा माथिल्लो पदमा चुनाव लड्न आउने साथीहरू जुन हुन्छ नि, उहाँहरूको प्रायोरिटी भन्दा इन्टायरली डिफ्रेन्ट
छ.
यो त्यो ग्रुपको पैसालाई चाहिँ कसरी एक ठाउँमा पुल गर्ने भन्ने कुरा आफ्नो सोचेको छैन. अर्को त्यहाँ त्यसरी जाने मान्छेलाई कसरी वान ग्रेड अपस्किल गर्ने, एकदमै अनस्किल काम गर्न गएको छ त्यसलाई एक ग्रेडको छ महिना आठ महिना वर्ष दिनको ट्रेनिङ दियो भने पनि त्यो मान्छे निकै बढी डिप्रेसन पठाउन सक्ने हुन्छ. त्यसले उपभोगको मात्रै होइन त्यस पछाडि गर्दाखेरि एउटा अंश चाहिँ त्यसको के भन्दाखेरि सेभिङ्स पनि हुनसक्ने अनि त्यो सेभिङ्स क्यान बी पुल टुगेदर फर अ लार्जर इन्भेस्टमेन्ट अनि त्यसको संरचना पनि निर्माण गर्नुपर्छ. हाउ 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 यु डु द्याट? हेभ यु एभर थट अबाउट इट? नो, वी हेभ नट नेभर एभर थट अबाउट इट. एन्ड नाउ तपाईँले भन्नु, तपाईँ पनि त सत्तामा अस्तिसम्म हुनुहुन्थ्यो, के गर्नु? त्यहाँदेखि हाम्रो प्रायोरिटी त्यहाँसम्म छँदै थिएन. हाम्रो प्रायोरिटी आजको दिनमा पनि सत्तामा बस्ने मानिसहरू, मलाई त यो सोध्ने किन फुर्सद छ भने मलाई के भन्ने अब के भन्दाखेरि मलाई संसदमा चुनाव लड्ने टिकट दिइएन अन्यायपूर्ण तरिकाले. त्यसले मलाई जीवनमा सोध्ने मौका मिलाएको छ. त्यसले मलाई साँच्चै राजनीति हामी के का लागि गर्ने हो त्यसका बारेमा सोध्ने अवसर मिलाएको छ. मलाई नेपालको उन्नतिको एउटा आधार हुनसक्ने डिप्रेसन, जो डिप्रेसनको एउटा अर्को जालोमा हामी के छ भन्दाखेरि डिप्रेसन आउँछ, उपभोग बढी हुन्छ, त्यो उपभोग हामीले उत्पादन गर्दैनौँ त्यसका लागि अनि आयात गर्छौँ, आयात गर्ने त्यो त्यसरी भन्सार आउँछ, त्यो भन्सारबाट सरकार चलाएछ असाध्यै ठुलो भन्सार 40% राजस्व बढी हाम्रो भन्सारको बिन्दुमा उठाएर अनि त्यसपछि हामी सरकारको खर्च तान्छौँ. त्यो त्यसले त्यो जालोलाई कसरी तोड्ने र कसरी खालि उपभोगका लागि पठाउनेलाई एक स्किल अपस्किल गरेर कसरी गर्दाखेरि त्यसलाई सेभिङ्समा बचतमा जम्मा गरेर त्यसलाई इन्भेस्टमेन्टको लागि अगाडि लिएर जान सकिन्छ एउटा विषय त्यो हो. अर्को विषय के होला भन्दाखेरि अलिकति माथिल्लो तहको अलिकति माथिल्लो तहको मान्छे कसैले पैसा पठाउन सक्ला, कसैले के भन्दाखेरि आफ्नो स्किल पठाउन सक्ला, कसैले आफ्नो साथीहरूको नेटवर्क पठाउन सक्ला. यो कुरा भन्नलाई चाहिँ म अलिकति अधिकार सहित भन्छु. मेरो छोरा आज 16-17 वर्षदेखि नेपाली नागरिक हो, अमेरिकामा काम गरिरहेछ, स्ट्यानफोर्ड युनिभर्सिटीबाट ब्याचलर्स गर्यो. उनको श्रीमती पनि ती काम गरिरहेछन्, चाइनिज मूलको अमेरिकन हुन्, बर्कली युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलीबाट पास गरेर उनीहरूका दुईवटा बच्चा छन्. अब यो जस्तै तहको मेरो छोरा जस्तै अथवा मेरो छोरी नेपाली नागरिक होइन, हामी अमेरिकामा छँदाखेरि जन्मिया हो, अमेरिकी नागरिक हो, मेरो बुहारी अमेरिकी नागरिक हो, मेरो छोरा नेपाली नागरिक हो, भने यो डिभर्सिटी मेरो आफ्नै परिवारभित्र छ. अब यिनलाई कसरी जोड्ने त? मेरो छोरी इज असाध्यै किन इन्ट्रेस्ट छ नेपालमा आएर बसेर नेपालमा काम गर्ने. ऊ 3-4 वर्ष बसेर यहाँ काम गरे पनि भयो, तर नेपाली नागरिक नभएको मान्छेलाई काम गर्ने कुरा त सहज छैन नि त. अब अहिले गैर आवश्य नेपाली नागरिक भनेको छ हामीले. गैर आवश्य नेपाली नागरिक भनेको बुझ्ने मान्छेको लागि के अरे आवासीय अधिकारभन्दा बढी केही पनि होइन, पर्मानेन्ट कार्डभन्दा त्यसको अधिकार केही पनि छैन, के राजनीतिक अधिकार छैन, आर्थिक सामाजिक र सांस्कृतिक अधिकार. आर्थिक सामाजिक सांस्कृतिक अधिकार पनि अहिलेसम्म हामी संविधानमा लेख्यौँ अनि एक सरो ऐनमा पहिले लेख्यौँ, त्यसलाई के अरे इम्प्लिमेन्ट गर्न सक्ने
एक्जिक्युसन कसरी हुन्छ भन्ने केही पनि छैन.
अहिले पनि मेरो छोरा र मेरो छोरीको यो नेपालको संविधानले त नेपाली नागरिक भएको मेरो छोरा र नेपाली नागरिक नभएको मेरो छोरी दुइटैको आर्थिक अधिकार त बराबर हुनुपर्ने हो नि त नेपालमा, किनभने ऊ गएर आवश्यक नेपाली नागरिकता लिन के अरे क्वालिफाइड छ, उसको नेपाली नागरिकता नै छ. तर त्यो भइसकेको छैन नि त,
छैन
त्यो भइसकेको छैन नि त. मैले यो तहका मानिसहरूलाई नेपालमा अभिरुचि राख्नेलाई अथवा नेपालमा लगानी गर्न चाहनेलाई, नेपाल त्यहाँ राम्रै नेटवर्क भएर प्रोफेसनल भएर बसेको मान्छेलाई, आफू मात्रै होइन अर्को नेटवर्कलाई पनि नेपालसँग जोड्ने, द्याट्स इन्टायरली डिफ्रेन्ट स्टोरी. त्यो स्टोरी त्यो कसरी जोड्ने? अथवा व्यवसायको पनि एक त माथि पुगिसके भन्नुहोस् भन्दाखेरि मेरो उमेर समूहको मानिसहरू त्यो बेलादेखि नै अलिकति बढी विदेशमा मान्छे हुन थाल्यो होला, त्योभन्दा अगाडि त असाध्यै कम थियो, एकदमै कम थियो. अब हाम्रो उमेर समूहको मानिसहरूको छोराछोरीहरू होइन अमेरिकामा हुर्किए बढे, अथवा तिनीहरूको साथीहरू तथा तिनीहरूभन्दा अलिकति अगाडिको निकै राम्रा घच्चीको युनिभर्सिटी हो, मैले सामान्य युनिभर्सिटी भन्दा घच्चीको युनिभर्सिटीमा घच्चीको ठाउँमा के अरे इन्टरनेसनल इन्स्टिट्युटहरूमा पनि गुगलदेखि लिएर जहाँसुकै काम गर्न सक्ने एक सयका ठाउँमा काम गर्न सक्ने नेपालीहरू थुप्रो सङ्ख्यामा थिए, सानो सङ्ख्यामा हुन थालेको छ नि त. तिनलाई जोड्ने भनेको होइन त्यो गएर आवासीय नेपालीको समुदाय चाहिँ अलिकति फरक हो, त्यसलाई जोड्ने तरिका फरक हो. यसरी आई थिङ्क इफ यु सिट डाउन एन्ड टक अबाउट गर्दाखेरि लेट्स लुक अब वाट आर द सेगमेन्ट्स वे टकिङ अबाउट गएर आवासीय नेपालीको पनि त्यो सेगमेन्टमध्ये हरेक सेगमेन्टलाई नेपालका लागि उपयोग गर्ने. कसैलाई गर्दाखेरि पैसा लगानी गर्न सक्दैन होला, एजुकेसनको उसमा जोड्न सकिन्छ सकिन्न. जस्तो मलाई भन्नुहुन्छ भने म अमेरिकामा पढाइरहेको थिएँ, नेपाल आएको थिएँ, मलाई काठमाडौँ विश्वविद्यालयको भिसी त्यतिखेर सुरेश राज शर्मा हुनुहुन्थ्यो, तपाईँहरू जस्तो मान्छे बाहिर बसेर हुन्छ नेपालमा आएर पढाउनु पर्दैन भन्नु. मैले सर म आउने हो पढाउने हो भने, त्यस पछाडि म त्यसको उहाँसँग कुरा भएको 3 वर्षपछि आएँ होला. 3 वर्षपछि आएपछि अनि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार भएर काम गर्न थालेँ. एक दिन यसै कार्यक्रममा भेट्यो, के हो तपाईँ जस्तो मान्छे युनिभर्सिटीमा नपढाइकन खालि राजनीतिको मात्रै काम गरेर हुन्छ भन्नु. मैले सर त्यसो म पढाउँछु, पुरा समय पढाउन सक्दैन, एउटा कोर्स पढाउँछु भने एउटा कोर्स पढाउन थालेँ मैले काठमाडौँ युनिभर्सिटीमा सुरुमा. त्यस पछि बढ्दै फुल टाइम पनि पढाएँ मैले काठमाडौँ युनिभर्सिटीमा. भन्दा कोही मै जस्ता मान्छे नेपाल आउन नचाहने कोही भयो भने पनि त्यसलाई उहीँ बसेर पनि कोही समरमा आउला, कोही बिदा लिएर आउला होइन, उसो पनि गर्दाखेरि अथवा गर्दाखेरि प्रोफेसनल भएको थुप्रै साथीहरू को जोडिनु भएको छ, खुला विश्वविद्यालयसँग जोडिनु भएको छ, पाठ्यक्रम बनाउने काममा जोडिनु भएको छ, यहाँका कलेजहरूसँग जोडिनु भएको छ, यहाँको विश्वविद्यालयसँग जोडिनु भएको छ, उहाँहरूको सहयोग कसरी जुटाउने. त्यस्तै प्रोफेसनल मानिसहरूको प्रोफेसनलको यहाँको इन्स्टिट्युसन्सहरू डेभलप गर्ने क्रममा कसरी जुडाउने जोड्ने, यो सबै त डिटेलको काम हो नि. त डिटेलको काममा आई सिम्पली ए थिङ्क गर्दाखेरि कसैसँग पनि सोचे पनि छैन. तर तपाईँ भेट्न जानु भने प्रधानमन्त्रीका जानुहोस् अथवा कुनै पनि हाम्रो पार्टीका नेताहरूका जानुहोस्, ओहो गजब ल, तपाईँहरूले त नेपाल उन्नति गर्न तपाईँहरू नभइकन त हुँदै भएन, ल तपाईँहरूलाई नै अगाडि सारेर कसरी गर्ने म सोचिरहेको थिएँ, ल भन्नुहोस् त. अनि त्यसलाई बरु केही कार्यपत्र छ भने प्रस्तुत गर्ने म सुन्न तयार छु, 2 घन्टा 3 घन्टा सुन्न तयार छु. त्यो त्यो लेभलसम्म चाहिँ तपाईँ सुन्नुहुन्छ. सम आर भेरी नाइस टु से इट, सम आर नट एज आर्टिकुलेट. त्यस पछाडि बियन्ड द्याट के त भन्दाखेरि वन्स यु गो यु गो.
There's nothing.
Nothing. No follow-up. No follow-up. Without any follow-up, nothing's going to happen.
So, it's like... It's like...
In the world, it's not a problem. That's why, we have to roll our sleeves and have to start working.
It's like...
Two dimensions and go up to house, go to the water, you know?
Some details state, plan. Well,
building, man, just say, हरेक डिटेल्सलाई वर्कआउट गरेर सक्ने ठाउँमा पुग्यो भने हो त्यो साँच्चै नै जुन भावबाट जुन मर्मबाट हामीले संविधानमा गएर आवश्यक नेपाली नागरिकको कुरा गऱ्यौँ, जुन खालको सेन्टिमेन्ट एकपल्टको नेपाली सधैँको नेपाली भन्ने सेन्टिमेन्ट देखिन थालेको छ. एउटा सङ्ख्या पनि अब हेर्नुहोस् झन्डै 50 लाख नेपाली विदेशमा हुनुहुन्छ, मतलब विदेशमा बस्नेको पनि नेपालीकै कम्युनिटीभित्र बसेर सो बाहिर अर्को कम्युनिटीमा खासै नगइकन पनि आफ्नो पेसा व्यवसाय भइरहेको छ नि त. त्यो समुदाय नेपालमा जोड्ने एउटा योभन्दा ट्रिमेन्डस अवसर केही पनि आउँदैन. दिस क्यान बी अ भेरी इम्पोर्टेन्ट भेहिकल टु के अरे फर्दर नेपालको डेभलपमेन्ट एस्पिरेसन्स.
यसलाई थोरै समराइज गर्नु, मेरो प्रश्न लिटरली के थियो भन्दाखेरि, हुन त यहाँले एकदम विस्तारमा जवाफ दिनुभयो, तर यसलाई समराइज गर्दा चाहिँ आजको दिनमा नेपालको मेनस्ट्रिम पोलिटिकल पार्टिज या भन्यो लिडरसिप कसैले पनि डायस्पोराको नेपालीलाई प्रोडक्टिभ हिसाबले नेसन बिल्डिङ प्रोसेसमा कनेक्ट गर्ने कुनै प्लान छैन.
मलाई भन्नुहोला मिलेन्द्र जाल, तेरो राजनीति अलिअलि गोलमाल भएको छ त्यसैले निराशा कुरा गरिरहेको छ भनेर भन्नु त पाउनु हो कसैले पनि. तर सिधा कुरा गर्ने, अस्ति एनआरएनएको निर्वाचन भयो नि त, निर्वाचन भयो के त, झगडा फसाद हो? निर्वाचन त लगानीका लागि भएन, निर्वाचन नेपाली डायस्पोराले के मद्दत गर्न सक्छका लागि भएन. त्यहाँ गएर मेरो पार्टीको मान्छे जित्यो, जितेन भने त्यो एनआरएनए मैले स्वीकार गर्ने कि नगर्ने त्यही लडाइँ हो नि त. त्योभन्दा अगाडि पनि कस्तो भन्दाखेरि मैले हामी चाहिँ खराब भन्ने भने त्योभन्दा अगाडिको सरकारले एनआरएनएको जुन ड्राफ्ट बनाएको थियो बिलको, नेपालमा चाहिँ राजनीतिक पार्टीहरू टुट्ने फुट्ने जुट्ने हुनसक्ने अरे. एनआरएनए चाहिँ एकपल्ट जो जितेर गयो त्यसपछि त्यो सारा फन्डिङ फन्ड चलाउँछ त्यसले बाहेक कसरी चलाउन नसक्ने, कहिले पनि अलग हुन नसक्ने, कहिले पनि एनआरएनएमा डिफ्रेन्स हुन नसक्ने खालको बनाएको थियो. किनभने त्यतिखेरको सरकारलाई त्यतिखेरको एनआरएनए कम्फर्टेबल भएको थियो. भन्दाखेरि यसरी हामी नेपालको सीमित घेराभित्र एनआरएनएलाई हेऱ्यौँ भने
एनआरएनएले
हामीले बनाएको होइन. डोन्ट ब्लेम अस. सजिलो चाहिँ के छ पोलिटिकल पार्टीलाई भन्नलाई, त्यहाँ नेताहरूलाई भन्यो भने सबैले हो नेताहरू नै फटाओ भनिदिन्छ. तर त्यहाँबाट आउने नेताहरू एनआरएन नेताहरू चाहिँ गर्नुहुन्छ के? एनआरएनको नेताहरू एक एकवटा नेतालाई समातेर कसरी यहाँ पस्ने हुनुहुन्छ? होइन भने दुईवटा एनआरएन हो कि एउटा एनआरएन हो कि अर्को के अरे इन्स्ट्रुमेन्ट क्रिएट गर्ने कि यहाँ बहस चलाएको छ नि त. किन फस्नुहुन्छ त तपाईँहरू एनआरएनको नेताहरू कोही पनि भनेर हामीले सोध्नु, उहाँहरूलाई पाउने कि नपाउने? उहाँहरू नै हो नि त, उहाँहरू नै एक थरी सरकारकै
प्राइमेरीली मैले त्यहाँ माने. तर नेपालका राजनीतिक दलका भातृ संस्थाहरू जो विदेशमा छन्, कङ्ग्रेसको जनसम्पर्क समिति छ, एमालेको ओएनएफ छ, होइन, लगायत अरू पनि पार्टीहरूको छन्, तिनीहरूको त्यहाँ पोलिटिकल इन्जेक्सनकै आधारमा एनआरएनको मुभमेन्ट हिँडिरहेछ. पोलिटिकल पार्टीको इन्ट्रेस्ट
हाम्रो यो कस्तो भयो भने विद्यार्थी युनियनको चुनाव लडे जस्तो, विद्यार्थी युनियनको चुनावमा अखिल लड्छ, नेभीसँग लड्छ, होइन, कहिले मिलेर लड्छौँ, कहिले नमिलेर लड्छौँ। त्यस्तै एनआरएनको चुनावमा पनि पार्टीहरूका सम्पर्क समितिहरू, प्रवासी सङ्गठनहरू चुनाव लड्ने जस्तो भयो। त्यसरी एनआरएनले काम गर्न सक्दैन। आई टेल यु भेरी अनेस्टली, मेरो छोरी जो गैर आवासीय नेपाली नागरिक हो, लिन प्रक्रिया बाँकी छ, एनआरएन कार्ड लिएर बसेको छ उसका लागि, द्याट्स भेरी इम्पोर्टेन्ट। भावबाट पनि, इमोसनबाट पनि, र प्र्याक्टिकल ग्राउन्डमा पनि ऊ त कहिले जोडिएको छैन नि त एनआरएनसँग, जोडिनुपर्ने आवश्यकता पनि छैन। डेस्पाइट द फ्याक्ट कि उसको बुवा नेपालको राजनीतिमा छ, उसको बुवा नेपालको एनआरएनको चुनावमा, हरेक चुनावमा संलग्न हुन्छ, मजाले संलग्न हुन्छ, पार्टीले पनि त्यो कामका लागि चाहिँ कामै लाग्ने मान्छे भने सधैँ काम लाउने मान्छे भन्दैछ, तर सी डज नट फाइन्ड अ रिजन वाइ टु एनआरएनए हेज टु बी अफ एनी युज टु हर,
अर सी हेज टु गो एन्ड जोइन द अर्गनाइजेसन।
सी वुड नट डु द्याट। आई डोन्ट सी, सी हेज नेभर टोल्ड मी कसरी यो सङ्गठनमा जाने भनेर। अब अर्को यो अन्सरलाई छोडिदिनुहोस्, फेरि अर्को तेस्रो अन्सर भन्नु चाहिँ, हाउ डिड दिस इभल्भ भन्दा, पहिले सुरुमा, म सुरुको दिनदेखि जान्दछु, सुरुमा बाहिरबाट पैसा नेपालमा ल्याउने चाहिँ कल्पनाभन्दा बाहिरको कुरा थियो। नेपालमा आफ्नो भएको सम्पत्तिलाई कसरी बाहिर लिएर जान सकिन्छ, यहाँको सम्पत्ति बाउबाजेबाट आयो, त्यो सम्पत्ति बिक्री बेचबिखन गरेर अनि त्यो लिएर जानुपर्ने अवस्था थियो नि, त्यो कामहरू चाहिँ कसरी सहज रूपमा गर्न सकिन्छ भन्ने मूल चिन्तनबाट सुरु भयो। त्यो चिन्तन आज पो 50 लाख नेपाली बाहिर बस्यो, होल प्रायोरिटी ह्याज चेन्ज। त्योभन्दा अगाडि त बिस्तारै होइन, हरेक वर्ष, हरेक 6-6 महिना भिसा रिन्यु गर्ने भन्दा 5-5 वर्षमा भिसा रिन्यु गर्ने प्रबन्ध मात्रै भयो भने हुन्छ भनेर, त्यो प्रबन्ध हामीले 2057-58 सालतिर गऱ्यौँ। क्या त्यो प्रबन्ध गर्ने थियो, त्यसलाई कार्यान्वयन गर्नलाई अझ कति वर्ष लाग्यो? त्यो चाहिँ सुरुको एनआरएनए हो, उपेन्द्र महतोहरूले बल्ल सुरु गर्नु
2004
2002 को बेलामा, ब्याक देन कहाँदाखेरि प्रपर्टी राइट्सको कुरा र कहाँदाखेरि भिसा चाहिँ 5-5 वर्षको भिसा पाउने कुरा वाज भेरी इम्पोर्टेन्ट। बिस्तारै द्याट बिकम द्याट वेन टु द ब्याक बर्नर, बिस्तारै कहाँदाखेरि नेपालसँगको अलिकति गहिरो संलग्नताको कुरा, देन नेपालबाट खाडी मुलुकमा जाने मानिसहरू समेतको एनआरएनको, खाडी मुलुकको मान्छेहरू गएर नेपालसँग जोडिने कुरा, नेपालमा फर्केर आउँछ नै, फेरि नेपाललाई उहाँहरूको त कमिटमेन्ट निकै भयो, ठुलो छ थियो। फेरि बिस्तारै कहाँदेखि बाहिर बस्ने, अरू पश्चिमा मुलुकमा बस्ने एनआरएनए पनि अलिक हच्चीको प्रोफेसनल तहको मान्छेहरू आउनु थाल्यो, अनि बल्ल एजेन्डा नयाँ बनायो भने त आई थिङ्क फर सम रिजन हामीले यहाँको प्रिज्मबाट हेरेर हुन्न, त्यहाँबाट नेपाल जोड्नका लागि उनको रुपियाँ कमाइलाई कसरी त्यहाँ कमाउन सक्ने भन्दा यहाँ बढी कमाउन सक्ने बनाउने हो। यदि अमेरिकामा के अरे 1 लाख रुपियाँ इन्भेस्ट गर्दाखेरि के अरे 20,000 रुपियाँ कमाइ हुन्छ भने नेपालमा 25,000 कमाइ नभइकन त कसैले लिएर आउँदैन नि त। त्यसैले त्यो परिस्थिति निर्माण गर्नु पऱ्यो हामीले, त्यो निर्माण गर्नका लागि दिस प्योर एन्ड सिम्पल इन्भेस्टमेन्ट मेकिङ रिटर्न्स, अनि त्यसका लागि क्रिएटिङ इन्स्ट्रुमेन्ट, क्रिएटिङ ए नेटवर्क, एन्ड त्यसको लागि पोलिसी रिफर्म गर्नु पऱ्यो। केही व्यवसाय सहज रूपमा गर्ने, एनआरएनलाई पनि सहज हुने खालका केही ऐनमा नेपाल ऐन संशोधन गर्ने भन्ने तयारी सरकारले गरिरहेछ, त्यो ढङ्गसाथ गर्न सक्यो, विदेशीको लगानी पनि नेपालीको लगानी पनि आकर्षित गर्ने र गैर आवासीय नेपालीलाई नेपालको उन्नतिका लागि जोड्ने, र म नेपाली हुँ, एकपल्टको नेपाली सधैँको नेपाली हो भन्ने भावनालाई काहीँ न काहीँ जोडिराख्ने काममा चाहिँ हामी सफल हुन्छ जस्तो लाग्छ। एन्ड मैले अलिअलि नेगेटिभ कुरा गरेँ होला, लास्टमा टु एन्ड द आवर कन्भर्सेसन इन अ पोजिटिभ नोट, नेपाली गैर आवासीय नेपालीलाई नेपालको उन्नतिका लागि कसरी जोड्ने, त्यो नेपालको उन्नतिका लागि जोड्दाखेरि बाहिर आफू जहाँ बसेको छु त्यहाँभन्दा बढी कमाउनु, प्रतिफलाउन सक्ने खालको लगानीको वातावरण निर्माण गरौँ, र सानो हिस्सामा लगानी गर्नेहरूलाई चाहिँ तिनको लगानीलाई ठाउँ पुल गरेर कसरी नेपालका ठुल्ठुला आयोजनाहरूमा, पूर्वाधारको आयोजना होला, पर्यटनको आयोजना होला, जलस्रोतको आयोजना होला, यस्ता आयोजना उनलाई जोड्न सकिन्छ, त्यतातर्फ सोच्ने अवसर छ। यो अवसरलाई सदुपयोग गरौँ, र तपाईँ मार्फत म गैर आवासीय नेपाली नागरिकहरू र नेपालीहरू जहाँसुकै बाँडिया बस्नुभएको छ नेपाली डायस्पोराका मानिसहरूलाई अनुरोध गर्छु कि तपाईँले आफ्नो छेउमा नेपालसँग संलग्न रहेको, अलिकति नेतृत्वदायी स्थानमा रहेको, एनआरएनमा भएको होस् नभएको होस्, राजनीतिक पार्टीहरूको भातृ संस्थामा भएको होस् नभएको होस् अथवा त्यो समाजमा अलिकति बढी ख्याति प्राप्त गरेको नेपालमा पनि जसको कुरा सुनिने खालको मान्छे होस् अथवा विदेशी सङ्घ संस्थामा काम गर्ने जसको नेपालमा लेभरेज छ.
थ्याङ्क यू डाक्टर साहब, थ्याङ्क यू सो मच फर टाइम.
थ्याङ्क यू भेरी मच फर ह्याभिङ मी.